समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, दुई वर्षभन्दा लामो समयदेखि कोरोना भाइरस र यसका नयाँ नयाँ भेरिएन्टले हाम्रो जनजीवनलाई जबरजस्त प्रभाव पारिरहेको छ। यो विश्वव्यापी महामारीको श्रृंखला कसरी अन्त्य होला वा अब हामी लामो समयसम्म यही भाइरससँगै जुद्दै मिल्दै बस्नुपर्ने हो कि भन्ने जिज्ञासा हामी सबैमा पलाएको छ। नेपालमा पनि पछिल्ला दिनहरूमा संक्रमितको संख्या 81 बढ़दै गएको छ। खास गरी राजनैतिक दलहरूका सभा जुलुस सम्मेलन र महाधिवेशनले लाखौं मानिसलाई भेला गराउँदा यसरी संक्रमितको संख्या बढ़न गएको विज्ञहरूको धारणा छ। आम सर्वसाधारणले अबका केही साता फेरि कुनै न कुनै प्रकारको लकडाउनको सामना गर्नुपर्ने अवस्थाको संकेत यतिखेर देखिएको छ। गरौं हाम्रो व्यक्तिगत र सामूहिक प्रयासबाट नै हामी यसबाट जोगिन सक्छौ। अन्तर्संवादमा आज हामी यसै विषयमा कुराकानी गर्ने कोशिस गरिरहेका छौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तासँग हाम्रो कुराकानी गर्ने निर्धारित कार्यतालिका अनुसार हामी टेलिफोन सम्पर्क गरिरहेका छौं, तर टेलिफोन सम्पर्क कायम हुन सकेको छैन। यी बीचमा केही जानकारीहरू पनि प्राप्त भएका छन्। देशभर पछिल्लो 24 घण्टामा थप 1167 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 12,632 जनाको नमूना परीक्षण गरिएको थियो। 8,848 जनाले पीसीआर र 3,784 जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 224 जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको संख्या 8,14,230 पुगेको छ। नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा 8,32,589 र एन्टिजेन विधिबाट परीक्षण गर्दा 97,415 जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या 49,28,624 र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या 8,58,379 पुगेको छ। कोविड विरूद्धको खोप लगाउनेको संख्या पछिल्लो 24 घण्टामा 45,493 रहेको छ। हाल सक्रिय संक्रमितको संख्या 6,755 रहेको छ। हामी अझै पनि टेलिफोन सम्पर्कको प्रयासमा छौं, तर सफल हुन सकिरहेका छैनौं। यो बीचमा आम श्रोताहरूसँग हामी आबद्ध हुन चाहन्छौ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4211721 र 4211731 सम्पर्क गरेर कोविडको यो पछिल्लो अवस्थाका बारेमा हामी केही बेर आपसी छलफल कुराकानी गर्न सक्नेछौ। 4211721 र 4211731 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ। हामी यही बीचमा स्वास्थ्य मन्त्रालयका प्रवक्तासँग पनि निरन्तर सम्पर्क गर्ने प्रयास गरि नै रहनेछौ। आदरणीय श्रोताहरू, सन् 2019 अन्त्यतिर शुरू भएको यो कोविड भाइरसको यो प्रकोपले सारा विश्वलाई आक्रान्त पारेको छ। हामी यसैको सेरोफेरोमा रुमलिएका छौं विगत दुई वर्षभन्दा लामो समयदेखि। टेलिफोन लाइनमा कोही श्रोताहरूसँग कुराकानी गर्दैछौ हामी। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर नमस्कार। हजुर, मेरो नाम देवबहादुर गुरुङ।
हजुर,
म पोखरा महानगरको 18 नम्बर वडाबाट।
हजुर,
अब हजुरसँग यसो सानो कुरा राख्ने मौका आज दिनुभयो।
हजुर,
खुसी भएँ म।
हामी विशेष गरी कोविडकै विषयमा छलफल केन्द्रित गरौँ होला गुरुङजी।
हो हजुर,
भन्नुहोस् त तपाईँको आफ्नो धारणा।
यो चाहिँ के हो भने, यो कोविडको जुन हामीले नेपालमा महामारी यस्तो तरस बारम्बार भइरहेको छ, यसको लागि खास गरी त हामीले भारतबाटै आएको नै देखिन्छ नि त। सबैले हामी सबै विज्ञहरू अथवा हामी साधारणले हेर्दाखेरि त्यही नै देखिन्छ। त्यस कारण यो हाम्रो देशभित्रले जुन यो लकडाउन भन्छ, बन्दाबन्दी, यिनी गर्ने त अब त्यो स्वाभाविक हो। तर भारतको सीमाबाट आउने सिमानामा बढी नै त्यहाँ चनाख हुनुपर्ने, त्यहाँ नै बढी चाहिँ निगरानी गरेर त्यहाँ नै अलिक बढी चाहिँ नि आवाज आवाज गर्नेहरूलाई फाल्टु मान्छेले रोक्ने र के अरे आवश्यक मान्छेहरूलाई आइसोलेसनमा के राख्ने र त्यो व्यवस्था गर्नुपर्ने हो सरकारले। हजुर,
एकदम राम्रो राम्रो सुझाव दिनुभयो गुरुङजीले। निश्चय पनि नेपालमा कोविड संक्रमणको लागि एउटा माध्यम भनेको सीमा नाकाहरू हुन्। हवाई यात्राबाट अथवा स्थल मार्गबाट आउने यात्रुहरूलाई चाहिँ राम्रोसँग परीक्षण गर्न सकियो भने यसको नियन्त्रणको लागि चाहिँ निकै प्रभावकारी उपाय यो पनि हुन सक्छ। धन्यवाद छ गुरुङजी, तपाईँले जुन सुझाव राख्नुभयो सम्बन्धित निकायमा यो सुझाव पुग्नेछ भन्ने हामी अपेक्षा गर्छौं। धन्यवाद। यसै गरी अर्का श्रोतासँग पनि कुराकानी गरौं। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर नमस्कार, म चाहिँ धादिङबाट किशोर राणा मगर बोलेको। तपाईँले सुरुमै उठाउनु भयो यो विषयवस्तु, एकदम खुसी लाग्यो मलाई। के लाग्यो भने यसपालि राजनीतिक विभिन्न आमसभाहरू भयो, महाधिवेशन भयो होइन, यसले गर्दा पनि हाम्रो यो एकदमै थप यसमा चाहिँ सक्रिय हुनुलाई चाहिँ बल पुग्यो के हुनु पनि हात मिलाइहाल्छ अब नगरौँ भन्दा पनि होइन। योले तपाईँले एकदम राम्रो पोइन्ट उठाउनु भयो, पत्रकारको मूल धर्म भनेको यो हो। साँच्चै यो भयो पनि अब यसलाई यो आफ्नो ठाउँमा छ, अझ अब हामी यो हुनु नि पर्छ, हामी के अरे सचेत पनि हुनुपर्छ। अब तपाईँहरूले चाहिँ के गरिदिनु पर्यो भने अलि चले चलेको हस्पिटलहरूको अलिकति अलि चले चलेको डक्टरहरूको चाहिँ इन्टरभ्यू दिएर हजुरहरूले होइन, अनि यो आम नागरिकहरूलाई चाहिँ अलिकति सचेत बनाइदिनु पर्छ र हजुरहरूले एकदम
एकदम धन्यवाद छ, धेरै धन्यवाद विष्णु राणा मगरजी, राम्रो सुझाव दिनु है, राम्रो सुझाव दिनुभयो। विशेष गरी होइन हामीले अलिकति सचेतना बढाउनको लागि विज्ञहरूको विचारलाई हामी निश्चय पनि रेडियो नेपालले निरन्तर आफ्नो प्रसारणमा आबद्ध गर्नेछ। यहाँको सुझावको लागि धेरै धन्यवाद छ। फेरि पनि अन्य श्रोताहरूसँग पनि हामी जोडिन चाहन्छौ। 4211721 र 4211731 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ, सम्पर्क गरेर यो समसामयिक सन्दर्भमा देशका कुनै पनि भागहरूबाट हामीलाई प्रत्यक्ष टेलिफोनमा सम्पर्क गरी आफ्नो भनाइहरू संक्षेपमा राख्न सक्नुहुनेछ। र विशेष गरी हामीले उठाएका विषयमा पछिल्लो पटक राजनैतिक दलको सभा सम्मेलन महाधिवेशन आदि कारणले गर्दा धेरै मानिसहरू आवत जावत र एकत्रित हुनु पर्यो एकै स्थानमा, र त्यसको प्रभाव अहिले क्रमशः देखिँदैछ। राजनैतिक दलका नेताहरूदेखि लिएर आम सर्वसाधारण कार्यकर्तालाई कोविड संक्रमणको उच्च जोखिम देखिएको छ, र पछिल्लो भेरिएन्टको कुरा गर्दाखेरि अहिले हामी जुन भेरिएन्टको हामी ओमिक्रोनको कुरा गरिरहेका छौं, यो अलिकति द्रुत गतिमा फैलिने खालको चाहिँ भाइरस हो। यसले गर्दाखेरि हामीले केही समय अगाडि चिकित्सक डाक्टर रविन्द्र समीरसँग कुरा गर्दा पनि उहाँले बहुत छोटो मिठोमा भन्नुभएको थियो, अहिलेको समयमा भ्याक्सिन भन्दा पनि महत्वपूर्ण कुरा मास्क हो, त्यसकारण हामीले निरन्तर रूपमा मास्क लगाउने यो अभ्यास गरिरहेका छौं, यसलाई नछोडौं र अन्य स्वास्थ्य मापदण्डमा त हामी अभ्यस्त नै छौं। दुई दुई वर्षदेखि नियमित रूपमा हात धुने, यसै गरिकन मानिसहरूसँग हात नमिलाउने, नमस्कार गर्दाखेरि अझ बढी चाहिँ प्रभावकारी हुन सक्छ, सम्पर्क संसर्गमा चाहिँ सकभर नआउने प्रयास गर्ने, दूरी कायम राख्ने, हुलमुल नगर्ने, अब यिनै यस्तै यस्तै जीवनशैली हामीले बिताउनु पर्ने यो अवस्था आएको छ। फेरि पनि अर्का श्रोतासँग कुराकानी गरौं। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
हजुर, म धनसा जिल्लाको धनसा धाम नगरपालिका वडा नम्बर 8 गंगाराम मगराती।
हजुर गंगारामजी, भन्नुहोस् आफ्नो के विचार छ?
ए मेरो विचार चाहिँ के हो भनेदेखि नि, अब अहिले चाहिँ यो कोभिडको संक्रमण त अब व्यापकै छँदैछ होइन, अब सरकारले केही खोपको पनि अब व्यवस्था गरेको छ, त हाल संक्रमितहरूमा खोप लाउने र नलाउनेको संख्या कति हो भन्ने कुरो चाहिँ अलिकति प्रश्न पार्दाखेरि, खोपको प्रभाव कस्तो रहेछ, यसले खोपले कति काम गर्यो भन्ने बारेमा चाहिँ जनमानसमा जानकारी हुने थियो कि भनेर।
हजुर धेरै धन्यवाद मगरातीजी, तपाईँको जिज्ञासा एकदम महत्वपूर्ण जिज्ञासा राख्नुभयो, त्यो म आफैले त जवाफ दिन अलि सक्दिनँ, तर यहाँले निरन्तर रूपमा विभिन्न विज्ञहरूले अथवा विभिन्न अध्ययनहरूका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतको वेबसाइटहरूमा तपाईँ जानुभयो भने सायद यसको जवाफ पाउन सकिएला। मैले तत्काल चाहिँ कुन दरमा चाहिँ खोप लगाउने र नलगाउने बीच संक्रमणको दर के कस्तो छ भन्ने तथ्याङ्क त मसँग छैन, तर निश्चय पनि एउटा महत्वपूर्ण एउटा विश्लेषणको विषय हो, र हामीले कुनै पनि यस्ता खालका प्रकोपहरू आउँदाखेरि त्यसलाई बुझ्नको लागि यस्ता तथ्याङ्कहरूले विभिन्न कोणबाट विषयवस्तु बुझ्नको लागि पक्कै पनि यसले चाहिँ गर्दछ, सघाउ पुर्याउँदछ। हामी आशा गरौं आगामी दिनमा हामी पनि ती तथ्याङ्कहरू सहित उपस्थित हुनेछौं, र यहाँले पनि यसो खोजनीति गर्नुहोला, सम्पर्क गर्नुभयो, धेरै धन्यवाद। यसै गरी अर्का श्रोतासँग कुराकानी गरौं। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर राम पुकारजी, भन्नुहोस् के विचार राख्नुहुन्छ?
यो जुन भन्छु यो नयाँ कोरोनाको जुन हजुरहरू जुन भन्नुभएर यो स्थानीय सरकारलाई हाम्रो दुई सालदेखि नै सेनाहरू प्रहरीहरू स्वास्थ्य कर्मीहरू धेरै जनचेतना फराइसक्नु भएको छ। यो स्थानीय सरकारको विशेष जिम्मा दिएर नि यो यो खोप सम्बन्धी जुन चलिरहेका छ त्यो पनि राम्रै हो। यो मास्क लगाउने भौतिक दूरीमा चाहिँ मान्छेलाई विशेष निगरानीको लागि सरसफाइ इत्यादि अभियान चलाउनु यो महिला संरक्षणका जुन हुन्छ नि गाउँ स्तरमा पहिलादेखि नै हो त्यो स्तरमा विशेष तालिमको व्यवस्था गरेर घर घरमा एउटा चाहिँ एउटा स्वास्थ्यको अभियान गराउनु भयो। स्वास्थ्य मन्त्रालयबाट म विशेष आग्रह गर्छु, म पनि एउटा स्वास्थ्य कर्मी हो, म 41 वर्ष देशको सेवा गरेर सेवानिवृत्त भएर बसिरहेको छु।
धेरै धन्यवाद छ, यहाँको एकदम महत्वपूर्ण सुझाव राख्नुभयो राम पुकारजी, टेलिफोन गरेर हामीलाई यो सुझावका बारेमा सम्झाइदिनुभयो। पक्कै पनि स्थानीय तहबाट नै कतिपय समस्याहरू हल हुन सक्छन्। स्थानीय तह र नागरिकको बीचमा एउटा नजिकको भौतिक रूपमा पनि एउटा नजिकको सम्बन्ध हुन्छ, त्यहाँको स्थिति के छ भन्ने कुराको पछिल्लो अपडेटहरू लिन पनि सजिलो हुन्छ। त्यसकारण स्थानीय तहमा सकिन्छ भने सामाजिक संघ संस्था अभियन्ताहरूले कतिपय मानिसहरूलाई निशुल्क मास्क वितरण गर्ने कार्यहरू गर्न सकिन्छ, त्यति धेरै खर्चिलो पर्दैन। सानो सानो पकेटमा मानिसहरूले चाहिँ कोषहरू बनाएर चाहिँ निशुल्क मास्क वितरण गर्ने खालका अभियानहरू पनि हामी सञ्चालन गर्न सक्छौं। आम नागरिकले पनि अलिकति मन फराकिलो पारेर यो महामारीको बेलामा कसरी योसँग जुझ्ने भन्ने प्रयत्न निरन्तर गरिरहनुपर्छ, प्रयास निरन्तर गरिरहनुपर्छ। यो भाइरस पछिल्लो जुन ओमिक्रोन भाइरस छ त्यो अलिक छिटो द्रुत गतिमा सर्ने भाइरस हो, त्यसको जोखिम मृत्युको जोखिम अलिकति कम भए पनि निश्चय पनि रोग लागिसकेपछि मानिसलाई निकै असहज हुन सक्छ। सरकारले 25 भन्दा बढी मानिसहरू भेला गर्न नपाइने एउटा निर्देशिकाको लागि चाहिँ सिफारिश गरिसकेको छ सीसीएमसीले, सायद छिटै नै आधिकारिक रूपमा यसमा निर्णय होला। विद्यालयहरू बन्द गर्न आग्रह गरिएको छ, कमसेकम अब माघ 15 गतेसम्म विद्यालयहरू बन्द गर्ने कुरा छ। र आम मानिसहरू चाहिँ के हुन्छ कसो हुन्छ, लकडाउन भइहाल्छ कि भन्ने खालका जिज्ञासाहरू हामी विभिन्न कोणबाट सुन्ने गर्छौं। अब लकडाउन भनेर सायद हिजोको 2 अगाडिको जस्तो एकदमै लकडाउन नभए पनि एउटा स्मार्ट लकडाउन, समय सापेक्ष लकडाउन, यो बीचमा धेरै जागरण र चेतना पनि आएको छ सर्वसाधारणमा, के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुराको चेतना पक्कै पनि हामीलाई छ। त्यसलाई व्यवहारमा रूपान्तरण गर्दै जाने फेरि एकचोटि चाहिँ हामी सजग हुनुपर्ने चाहिँ समय आएको छ। यिनै प्रसंगहरूलाई जोडेर हामी कुराकानी गर्दैछौ। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
नमस्कार, म इलामबाट समु ढकाल बोल्दैछु।
हजुर समुजी, आफ्नो विचार राख्नुहोस् यो विषयमा।
यो राम्रो विषय उठाउनु भएको छ कोविडको विषयमा हजुरले।
हजुर,
यो अहिले अब आज हिजोबाट समाचारमा हामी सुन्दैछौँ, अब 15 विद्यालय बन्द गर्ने भन्ने खालको सूचना सिसिएमसीले गर्यो भन्ने खालको कुरा हामीले सुनेका छौँ समाचारमा। हाम्रो अनुरोध के हो भने, म विद्यालय शिक्षक हो, नानीहरूलाई हामीले दुःख गरेर पढाएका छौँ, कोभिडको मारमा त हामी पनि छौँ, फ्रन्टलाइनरभित्रै पर्छौँ हामी पनि, डाक्टरहरू जस्तै जसरी खट्नु भएको छ हामी पनि त्यसरी नै खटेका छौँ, र हाम्रा नानीहरू देशभरका नानीहरू पनि उनीहरू आतंकित छन्। यो आतंक सरकारले त्यति साह्रो नबढाइदिएको भए हुन्थ्यो, र विद्यालयहरूमा खोपको व्यवस्थापन मजाले गरेर अब सबै विद्यार्थीहरूलाई मास्क उपलब्ध गराइदिएर त्यो काम गरेदेखि राम्रो हुने थियो भन्ने
हस्। धेरै धन्यवाद छ शम्भु ढकालजी, निकै संक्षेपमा राम्रो सुझाव राख्नुभयो यहाँले। पक्कै पनि शिक्षालयहरू र विशेष गरी शिक्षकहरू फ्रन्टलाइनर हुन्। एउटा शिक्षकले सयौं विद्यार्थीलाई कक्षा कोठामा चाहिँ अध्ययन अध्यापन गराउनु पर्ने हुन्छ, उनीहरूसँग घुलमिल हुनुपर्ने हुन्छ, त्यसले गर्दाखेरि एउटा जिम्मेवारपूर्ण पेसामा भइकन पनि शारीरिक रूपबाट अलि जोखिम बढ्न सक्ने पेसामा यहाँहरू हुनुहुन्छ। सरकारले सायद यही भएर पनि अलिकति संक्रमणको दर बढ्न नपाओस्, संक्रमितको संख्या बढ्न नपाओस् भनेर अलिकति बढ़ी हुलमुल हुने सार्वजनिक स्थलहरू, विद्यालय कलेजहरू अथवा सिनेमा हलहरू, अब बजारमा पनि 25 भन्दा बढ़ी भेला हुन नपाउने भन्दाखेरि संकेत यसले के गरिरहेको छ भने भोलि हुन सक्ने ठूलो जोखिमलाई अहिले नै हामी चाहिँ सानोतिनो प्रयासबाट यसलाई सम्बोधन गर्न सक्यौं भनेदेखि भोलिको दिन त्यति असहज नहोला. हाम्रो स्वास्थ्य पूर्वाधारको अवस्था अझै पनि सन्तोषजनक छैन. कतिपय विषयहरू यहाँ उठेका छन्. सीमा क्षेत्रबाट आरपार गर्ने बेलामा पर्याप्त मात्रामा एकदमै स्पष्टसँग सीमा चौकीहरूमा यात्रीहरूलाई परीक्षण गर्ने, परीक्षण गरिसकेपछिको अरू प्रोटोकलहरू चाहिँ पालना गर्दै जाने, ती प्रक्रियालाई हामीले फेरि पनि एकपटक दोहोऱ्याउनु पर्ने बेला आएको छ. झण्डै झण्डै तेस्रो लहरको संघारमा हामी आइपुगेका छौं. आतंकित हुने, डराउने, हडबडाउने भन्दा पनि यसलाई सामना गर्ने र कोविडसँगै हामीले आफ्नो जीवनशैलीलाई पनि परिमार्जन गर्दै लैजाने जुन अभ्यास हामीले यो बीचमा गरिरह्यौं त्यो अभ्यासलाई नै निरन्तरता दिएर हामी यसबाट थप जोगिन सक्छौ. फेरि पनि केही श्रोतासँग कुराकानी गरौं. नमस्कार, को बोल्दै हुनुहुन्छ?
नमस्ते.
कहाँबाट को बोल्नु भएको छ?
म मेरो घर चाहिँ रौतहट जिल्ला हो. राजेश कुमार बैठा बोल्दैछु. मेरो बसोबास चाहिँ काठमाडौँमै छ.
हजुर.
म मोटिभेसनल राइटर राइन स्पिकर छु. नेपालभरि म मोटिभेसनल प्रोग्रामहरू गर्छु इलेभेन टुवेल्भ ब्याचलरको लागि.
ओके.
र के छ भन्दाखेरि जस्तो कि पहिलो कुरा त हामीले मिडियाहरूबाट जस्तो कुराहरू दिन्छौँ त्यसले चाहिँ जनमानसमा धेरै प्रभाव पारेको हुन्छ. हाम्रो नेपालीमा एउटा उखान छ, के अरे, हामी वनको बाघले भन्दा पनि मनको बाघले खान्छ. जस्तो कि हामी दिनकै अब यति मान्छे मऱ्यो यति के अरे हरेक दिन चाहिँ हामीले यो COVID-19 बारेमा लिएर धेरै कुराहरू चाहिँ फैलाउने गर्छौँ. जब कि हामीले जस्तो कि भनौँ न यो क्यान्सरको कारणले गर्दा, मुटुको रोगको कारणले गर्दा, अरू अरू रोगको कारणले गर्दा दिनको यति मान्छे मरेको छ भनेर त्यसरी न्युज फैलायो भने त्यो पनि एउटा ठुलो समस्या हुन्छ. र त्यही भएर पोहोर साल कुराहरूमा हामीले यो सुसाइडको केसहरू पनि धेरै हेरेका थियौँ. त्यही भएर यदि हामीले यो न्युजको कुराहरूलाई यदि यो मिडियामा चाहिँ अलिकति फिल्टराइज गरेर अलिकति राम्रो सन्देशहरू फैलायो भने त्यो चाहिँ एकदम राम्रो हुन्छ. अर्को कुरा भनेको यो जुन रोग प्रतिरोधात्मक क्षमता छ त्यो भनेको भ्याक्सिन औषधिहरूले कहिले पनि भर्दैन. अहिले पनि हाम्रो रेकर्डहरू के छ भन्दाखेरि भ्याक्सिन लगाएको 40% मान्छेमा पनि फेरि संक्रमण भएकै छ. त्यही भएर सबभन्दा ठुलो कुरा त जस्तो कि गभर्मेन्टले मिडियाहरूले के फैलाउनु पर्यो भन्दाखेरि कि रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि खानपिनमा, त्यसपछि हाम्रो योग व्यायामहरूमा ध्यानहरूमा चाहिँ ध्यान दियो भने मान्छेको जीवनशैली एकदम राम्रो हुन्छ. जति त्रसित भएर मान्छेहरू बस्छन् त्यसमा चाहिँ सबभन्दा ठुलोमा त हाम्रो यो मिडियाको कर्तव्य भनेको मान्छेको जुन यो आन्तरिक शक्ति छ, जुन जो रोग प्रतिरोधात्मक क्षमता छ, जुन बाँच्ने शैली छ, त्यसलाई चाहिँ उजागर गर्यो भने त्यो चाहिँ धेरै राम्रो हुन्छ. यो कुराहरूमा र जुन यो मेडिसिनको कुरा छ, मेडिकलको कुरा छ, यो त हामीले इमर्जेन्सी कन्डिसनमा अप्लाई गर्ने हो. जस्तो कि अब कुनै एक्सिडेन्ट भयो, मान्छेलाई बाँच्न एकदमै गाह्रो छ भने त्यतिखेर हामीले हस्पिटलको चाहिँ औषधिको सहारा लिने हो. जस्तो कि म एउटा इक्जाम्पल दिन्छु. अब कुनै पहिला चाहिँ काठहरूको घर भन्थ्यो, काठको घर जस्तो कि अलिकति भाँच्यो भने त्यहाँनिर हामीले एउटा पिलर दिन्थ्यौँ. अनि त्योहरूतिर अलिकति एउटा अडेस लगाएर त्यो घरलाई एकछिनको लागि चाहिँ अडेस लगाएर त्यसलाई चाहिँ अब सिधा राख्थ्यौँ. तर फेरि आधीहरू अलिकति यताउता केही आयो भने फेरि त्यो घर ढल्थ्यो. तर त्यो घरलाई बलियो बनाउनुको लागि त्यो एउटा राम्रो खालको खम्ब काटिदियो भने त्यो घर चाहिँ एकदमै बलियो हुन्थ्यो. ठ्याक्क त्यस्तै औषधि खानु, भ्याक्सिनहरू लिनु भनेको त्यो एउटा हामीले आफ्नो शरीरलाई रोग प्रतिरोधात्मक क्षमतालाई चाहिँ अलिकति के अरे यो आदेश दिने काम मात्रै गर्छौँ. त्यसलाई पिलर गाड्नु भनेको आफ्नो रोग प्रतिरोधात्मक क्षमता चाहिँ बलियो बनाउनु हो. आफ्नो शरीरलाई चाहिँ सबभन्दा पहिला त हामी भित्रबाट बलियो बनाउनु पर्यो. यो
हजुर राजेशजी एकदम धन्यवाद. एकदम तपाईँ एउटा मोटिभेसनल स्पिकर होइन, मान्छेलाई चाहिँ जागरूक गराउने पेसामा पनि हुनुहुँदो रहेछ. अहिले हाम्रो राष्ट्रिय प्रसारणबाट यहाँले भनिदिनु भयो, म फेरि पनि रिपिट गर्न चाहन्छु यहाँकै भनाइलाई कि मान्छेले आफ्नो क्षमता आफै विकास गर्दै जानु पर्यो. औषधिले मात्रै काम गर्न सक्दैन, प्रतिरोधात्मक क्षमता विकास गरौं भनेर टेलिफोन गरेर आफ्नो विचार राखिदिनु भयो. राजेशजी धेरै धन्यवाद छ. त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीको यो बसाइ अब हामी यही पूरा गर्दैछौ. पछिल्लो समयमा कोरोना भाइरस विरूद्ध जसरी जनचेतनाको आवश्यकता छ त्यही विषयलाई समेटेर आम श्रोताहरूको धारणा समेटेर हामी कुराकानी गरिरहेका थियौं. प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.